والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألا بذكر الله تطمئن القلوب. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولايا صل وسلم دائما أبدا على حبيبك من زانت به الرسل. اس کائنات فانی میں انسان کو جہاں ساری تخلیقات باری پر شرف بخشا گیا ہے اور اشرف المخلوقات بنایا گیا ہے، وہاں اس کی ضروریات و خواہشات بھی باقی ساری مخلوق سے الگ اور نرالی ہیں، اور ایسا ہی ہونا بھی چاہیے تھا. بہت سی مخلوق تو ایسی ہے جس کی فکر پیٹ بھرنے تک ہوتی ہے، یا پھر اپنے جیسوں پر غلبہ پانے کی ایک فطری خواہش ہوتی ہے. انسان ان ساری خواہشوں کا مجموعہ ہونے کے بعد ایک عجیب شے کا خواہش مند ہے، اور وہ ہے سکون قلب، اطمینان قلب. یہ ایک ایسی خواہش ہے جو اللہ کی مخلوق میں صرف انسان کو پریشان کر رہی ہے. سکون قلب یا اطمینان قلب ایک ایسی عجیب سی چیز ہے جسے آپ بیان نہیں کر سکتے، جسے آپ چھو نہیں سکتے، جسے آپ چکھ نہیں سکتے. ہاں، محسوس کر سکتے ہیں کہ میرا دل پرسکون ہے یا نہیں، دل مطمئن ہے یا نہیں. کیا میں ہر وقت پریشانی رہتا ہوں؟ کیا پریشانیاں ہی میرا نصیبہ ہیں، میرا مقدر ہیں؟ یا کوئی لمحہ سکون و اطمینان کا بھی مجھے نصیب ہوتا ہے؟ سکون و اطمینان کس چیز میں ہے؟ یہ ساری مخلوق مسافر ہے، راہی ملک عدم ہے. ساری مخلوق ایک سفر پر ہے. اب مسافر کو اطمینان چاہیے، سکون چاہیے. تو اس کے لیے ضرورت ہے اس بات کی کہ اسے منزل کی خبر بھی ہو، راستے سے آشنا بھی ہو، اور یہ یقین بھی نصیب ہو کہ میرا ہر قدم منزل کی طرف بڑھ رہا ہے اور منزل ہی میرا مقدر ہے. یا پھر سب سے زیادہ سکون تب نصیب ہوگا جب وہ منزل پہ پہنچ جائے. انسان کی منزل کیا ہے؟ در حقیقت انسان اور انسانیت کی منزل وصال باری ہے. ساری مخلوق کو انسان کی خدمت کے لیے پیدا فرمایا، وہ زمینی مخلوق ہے یا آسمانی، وہ ستارے ہیں یا سیارے، وہ چاند ہے یا سورج، ہوائیں ہیں یا بادل، زمینی مخلوق ہے یا پانی کی، ساری مخلوق جو کچھ کر رہی ہے اس کا آخری نتیجہ، الٹیمیٹ ریزلٹ، انسان کو نفع پہنچ رہا ہے، کہیں انسان کی غذا بن رہی ہے، کہیں انسان کی دوا بن رہی ہے. موسموں کا آنا جانا، رات اور دن، کام اور آرام، یہ ساری چیزیں انسان کی راحت کے لیے ہیں، لیکن خود انسان اللہ کے لیے ہے. حدیث قدسی میں آتا ہے، کنت کنزا مخفیا، میں ایک پوشیدہ خزانہ تھا، میری ذات ایک ایسا خزانہ تھی جس کو جاننے والا کوئی نہیں تھا. فاحببت ان اعرف، پھر مجھے یہ بات پسند آئی کہ کوئی مجھے جانے، کوئی میرا چاہنے والا ہو، کوئی مجھ پر مر مٹنے کے لیے تیار ہو، کوئی میرا طلبگار ہو. فخلقت الخلق، میں نے مخلوق کو پیدا کر دیا. اب جتنی مخلوق پیدا کی، درجہ بدرجہ ساری انسان کی خادم بنا کر انسان کو شرف اس لیے بخشا کہ اس ایک مخلوق کو اپنا حقیقی طالب بنا دیا، جس کی دلیل یہ ہے کہ صرف انسانوں میں اللہ نے نبی اور رسول مبعوث فرمائے، نبوت و رسالت نسل آدم علیہ السلام میں ہے، دوسری کسی مخلوق کو یہ نعمت نصیب نہیں. اور نبوت و رسالت کیا ہے؟ نبوت و رسالت وہ دروازہ ہے جس میں سے دیکھیں تو جمال باری نظر آتا ہے، جس میں سے گزریں تو وصال الہی نصیب ہوتا ہے. اب ایسے بھی لوگ ملتے ہیں اور اللہ کے بندے جنہوں نے زندگی میں منزل پا لی، وصول الہی نصیب ہو گیا. حضرت علی کرم اللہ وجہ الکریم سے کسی نے پوچھا کہ مرنے کے بعد کیا کچھ عجیب واقعات پیش آئیں گے، تو انہوں نے فرمایا اگر مجھے اب موت آ جائے تو جو کچھ مرنے کے بعد پیش آئے گا وہ میرے لیے کوئی عجیب نہیں ہے. کیوں ایسا فرمایا؟ اس لیے کہ وہ راستے، وہ منازل جو ایک عام آدمی آنکھ بند ہونے کے بعد دیکھے گا، انہوں نے اسی حیات دنیاوی میں دیکھ لیے تھے، ان منازل سے آشنا تھے، ان باتوں سے باخبر تھے. سو فرمایا اگر موت بھی آ جائے تو میرے لیے کوئی انوکھی بات نہیں ہوگی، کوئی نئی بات نہیں، وہی کچھ ہوگا جو کچھ میں نے دیکھا ہے، جسے میں جانتا ہوں، جو میرے علم میں. تو یہ وہ لوگ ہیں، صحابہ کبار رضوان اللہ علیہم اجمعین، جنہوں نے اس سے حیات فانی میں اپنی منازل کو پا لیا، جنہیں آقا نامدار صلی اللہ علیہ وآلہ وسلم نے واصل باللہ کر دیا. تو بڑے عجیب نصیب کے لوگ تھے. شاہ ولی اللہ رحمت اللہ تعالی علیہ مدینہ منورہ کے بے شمار فضائل لکھتے ہیں، اور سب سے بڑی فضیلت تو یہ ہے کہ وہ اقامت گاہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم ہے. ایک اور عجیب بات بھی لکھتے ہیں، وہ فرماتے ہیں कि एक कुलिया है कि आदमी का वजूद जिस खमीर से बनाया जाता है उसकी असास या उसकी असल वहां से ली जाती है जहां वो दफन होता है, वापस अपनी जगह पे आता है जहां से उसके खमीर के लिए मादा लिया गया था। तो आगे लिखते हैं कि अक्सर सहाबे कराम, अक्सर जान निसारान रसूल अरबी, अक्सर इस्लाम के मुजाहिद और बेशतर वो लोग जिन्होंने अल्लाह की मखलूक को अल्लाह के दीन से आशना किया, उनके मज़ारात सबसे ज्यादा मदीने मुनव्वरा में हैं। तो फरमाते हैं ये भी एक फजीलत है मदीना की कि उन सब के लिए मादा या खाक की चुटकी जो ली गई वो शर्फ भी मदीने मुनव्वरा को हासिल है कि यहां से ली गई, इसलिए वो यहां दफन है। वो तो कोई अजीब खुशनसीब लोग थे जिन्हें बनाया ही मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम की रिफाकत के लिए था। कैसे खुशकिस्मत लोग थे कि पैदा ही इसलिए किए गए कि आप सल्लल्लाहु अलैहि वसल्लम का हक की खिदमत अदा करें। अब उनकी मिसाल तो नहीं मिल सकती, लेकिन जो भी जिन्होंने दिलों में बोया, जिस तरह उन्हें इत्मीनान कल्ब नसीब हुआ, जिस तरह उन्हें सुकून खातिर नसीब हुआ, इसी तरह जो उनके पास पहुंचा जिसे नूर ईमान नसीब हुआ, वो भी एक इलादा हैसियत इख्तियार कर गया और ताबीन का तबका वजूद में आया। ये सारे वो लोग थे जिनका तज़किया खुद मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किया। युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिक्मा, तज़किया भी किया मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने और किताब और दानश की तालीम भी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दी। क्या अजीब मकतब था कि एक कच्ची सी मस्जिद में खाक नशीनों को वो तालीम वो तरबियत मिली कि मामलात दुनिया से लेकर सियासियात तक, अवामी हुकूक से लेकर हुक्मरानी तक और इब्तदा से इंतहा तक की तालीमात तक उसी मकतब उसी मदरसे उसी कॉलेज उसी यूनिवर्सिटी में सारी तालीम पा गए। अगर सिपाही मस्जिद नबवी से बनकर निकले तो जर्नैल भी उसी मस्जिद से बनकर निकले। अगर गुलाम और चौकीदार और खादिम उस मकसद से तरबियत पाकर आए तो दुनिया के हुक्मरान और बड़े बड़े सलातीन भी वहीं से निकले जिन्होंने रूए जमीन को तहजीब से आशना किया, रूए जमीन पर बसने वाली मखलूक को एक ऐसी नई तहजीब से आशना कर दिया जिसका दुनिया में वजूद ही नहीं था। बेशुमार तहजीबें थी, रोमा की अलग थी, कैसर की अलग थी, किसरा की अलग थी, हर बड़े आजम में एक अलग तबका था, फिर आगे तकसीम दर तकसीम होते हुए बेशुमार रिवाजात, बेशुमार रसूमात, बेशुमार काम तहजीबों के नाम पर राज थे और हर एक कबीले की एक अलग तहजीब थी। कैसे अजीब लोग थे कि तमाम को मिटाकर एक ऐसी तहजीब से आशना कर दिया कि नस्ल आदम को फिर भाई 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 कर दिया। जाहिलों को फाजिल बना दिया, चोरों और डाकुओं को आदिल बना दिया, غیر مہذب لوگوں کو تہذیب آشنا کر دیا اور روئے زمین پھر ایک بار امن کا گہوارہ بنی، سکون کا گہوارہ بنی، اور ہر شخص اپنی پسند کے مطابق زندگی جینے کا حق پا گیا۔ کیسے عجیب لوگ تھے کہ جن لوگوں نے ایمان قبول کیا انہوں نے تو کیا، عجیب بات تو یہ ہے کہ جنہوں نے ایمان قبول نہیں کیا ان کے بھی انسانی حقوق بحال کر دیے گئے اور وہ بھی ایک آزاد انسان کی طرح زندہ رہنے کی سعادت پا گیا۔ اب ایمان قبول نہیں کیا، اس کا جواب اللہ کو دیں گے، لیکن دنیاوی زندگی میں انہیں بھی انصاف نصیب ہوا۔ اور یہ صرف میری بات نہیں، یہ حق ہے، کوئی تاریخ اس سے انکار نہیں کر سکتی کہ غیر مسلم کو بھی کبھی انصاف اور عدل نصیب ہوا تو اسلام کے زیر نگیں آ کر نصیب ہوا۔ کافر کافر کے ساتھ بھی عدل نہیں کر سکا، اس لیے کہ کافر عادل ہو سکتا ہی نہیں۔ کفر کی بنیاد غیر عدل پر ہے، ظلم پر ہے۔ کفر بجائے خود ایک بہت بڑا ظلم ہے، اور جس فلسفے کی بنیاد ہی ظلم پر ہو اس سے انصاف کی امید کیسے رکھی جا سکتی۔ یہ اتنا بڑا انقلاب جو انہوں نے بپا کر دیا، آخر وہ انسان ہی تھے، اور کوئی ایسے انسان بھی نہیں تھے کہ اس قد کاٹ کا انسان اب نہ ملتا ہو۔ صحابہ کرام رضوان اللہ علیہ اجمعین بھی میری آپ کی طرح کے گوشت پوست کے انسان تھے، اسی قد و کاٹ کے لوگ تھے، کچھ میری طرح طویل القامت بھی تھے، کچھ دوسروں کی طرح چھوٹے قد کے بھی تھے، طاقتور بھی تھے، کمزور بھی تھے، امیر بھی تھے، غریب بھی تھے، ہر طبقے کے لوگ تھے۔ پھر فرق کیا تھا کہ انہوں نے روئے زمین کو انقلاب آشنا کر دیا۔ آج ہم مسلمان ہیں الحمدللہ، نمازیں ادا کرتے ہیں، روزے رکھتے ہیں، زکات دیتے ہیں، حج کرتے ہیں، ارکان اسلام پر عمل کرنے کی پوری کوشش کرتے ہیں، لیکن عجیب بات یہ ہے کہ ہم سے ہمارا ایک گھر نہیں سنبھالا جا رہا۔ باپ سے بیٹے کی سر الگ ہے، بیٹیاں الگ سوچتی ہیں، بیوی الگ سوچتی ہے، اور میاں کی سوچ الگ ہے۔ ایک خاندان میں، ایک گھر میں چار پانچ افراد ہیں، اور چار پانچ افراد جو ہیں وہ ایک سوچ پہ متفق نہیں ہوتے۔ ان لوگوں نے کیا جادو کر دیا کہ روئے زمین کے انسانوں کو ایک سوچ پہ متفق کر دیا؟ کیا وہ ہم سے کوئی زائد نماز پڑھتے تھے؟ کیا وہ ان کے پاس کوئی الگ قرآن تھا؟ کیا ان کے پاس کوئی الگ وظیفہ تھا؟ کیا ان کا کوئی الگ معمول تھا؟ یا کوئی ایسی بات ہے جو ان میں تھی اور ہم میں نہیں؟ یہ یقینی بات ہے، یہ طے ہے کہ کوئی ایسی بات ہے جو ان میں تھی اور ہم میں نہیں ہے، کوئی مسنگ لنک ہے۔ ارکان اسلام کو دیکھا جائے تو سارے وہی ہیں جو صحابہ کرام نے تعلیم فرمائے، وضو سے لے کر نماز تک، روزے سے لے کر زکات تک، حج کے احکام، سفر کے احکام، قیام کے احکام، لین دین کے احکام، پوری زندگی کے احکام، پورے کا پورا اسلام وہی ہے جو محمد الرسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے تعلیم فرمایا اور صحابہ نے سیکھا، اور پھر آگے تابعین نے، تبع تابعین نے، الہذا آج تک اسلام موروث ہی آ رہا ہے۔ اسلام میں کوئی ایجاد قابل قبول نہیں ہے، کوئی حکم نیا نہیں ہے، کوئی طریق عبادت نیا نہیں ہے، اور اگر کوئی نیا بنائے تو وہ مردود ہے، مقبول نہیں ہے۔ وہی سب مقبول ہے جو نبی کریم صلی اللہ علیہ وسلم نے اور جس پر اللہ نے مہر تصدیق ثبت کر دی تھی، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، آج میں نے تمہارا دین مکمل کر دیا، اپنی نعمتیں اپنا انعام تم پر تمام کر دیا اور اسلام کے دین ہونے پر میں تم سے راضی ہوا، میری منشا اس میں تھی۔ ایک بات اور بھی تھی ان میں، نگاہ مصطفی نے ان کا تزکیہ اس طرح سے کیا کہ ثم تلین جلودهم وقلوبهم ملا ذکر اللہ، کھال سے لے کر نہاں خانے دل تک ہر قطرے خون، ہر رگ و ریشہ، ہر ہڈی، بال بال ذاکر ہو گیا تھا، ان کا وجود ہی نہیں، وجود کا ہر ذرہ اللہ کا ذکر کیا کرتا۔ ثم تلین جلودهم وقلوبهم، جلد سے لے کر نیاخانے دل تک ذاکر تھا، اور جب تک ذکر الہی کا یہ تمام مسلمانوں میں رکن دین کی طرح قائم رہا، مسلمان غالب رہے۔ صحابہ کرام کے بعد زمانے بدلے، اسلامی سلطنت کے حصے بکھرے ہوئے، درمیان میں کافر سلطنتیں وجود میں آئیں، لیکن عجیب بات یہ ہے کہ اللہ کا کوئی ایک بندہ جس کا قلب ذاکر تھا، جس کا وجود ذاکر تھا، کسی غیر اسلامی ریاست میں پہنچا تو اس ایک بندے کی برکت سے کچھ عرصے میں وہ ریاست اسلامی ہو گئی۔ آپ دور کیوں جاتے ہیں، برے صغیر کی تاریخ اٹھا لیجئے، جب کبھی مثبت انقلاب آیا، کسی نہ کسی صاحب حال، کسی نہ کسی صوفی، کسی نہ کسی ذاکر کی وجہ سے آیا، ایسا کوئی بندہ جس کا انگ انگ ذاکر تھا، جس کا گوشت پوش ذاکر تھا، جس کا دل ذاکر تھا، دماغ ذاکر تھا، جس کی ہر سوچ میں اللہ کی یاد بستی تھی، ایسے ہی کسی بندے سے انقلاب آیا۔ حضرت معین الدین اجمیری رحمت اللہ تعالی علیہ اجمیر میں وارد ہوئی، تو کل کی تاریخ ہے بھائی، بچے بھی جانتے ہیں، اجمیر میں وارد ہوئے تو اکیلا معین الدین مسلمان تھا، پوری ریاست اجمیر میں ہندو ریاست تھی، اور ایک بندہ معین الدین مسلمان تھا، اور جس وقت آپ اجمیر میں وارد ہوئے اور اجمیر کو اجمیر شریف بنانے والے کی عمر 90 برس تھی، 90 برس کی عمر کا بندہ اجمیر میں وارد ہوا، 30 برس قیام فرمایا، 120 برس کی عمر میں آپ کا وصال ہوا، اجمیر اجمیر تھا، اور اس میں ایک بندہ مسلمان وارد ہوا، معین الدین رحمت اللہ تعالی علیہ، اور جب ان کا وصال ہوا تو 120,000 افراد ان کے جنازے میں تھے، اجمیر اجمیر سے اجمیر شریف بن چکا، کسی بادشاہ، کسی لشکر، کسی فوج سے ریاست کی سرحدیں تو تبدیل ہوتی رہیں، لیکن دلوں میں، سوچ میں، فکر میں تبدیلی کوئی سلطان، کوئی شہنشاہ، کوئی فوج، کوئی لشکر نہ لا سکا۔ میں ان لشکروں کی بات نہیں کر رہا جن کا ہر سپاہی ذاکر ہوتا تھا، میں ان سپاہیوں کی بات نہیں کر رہا جن کے بارے رستم کو کہا گیا تھا کہ تیرے سپاہی شام کے بعد شراب کے خم لنڈھا کر بے ہوش ہو جاتے ہیں، اور یہ جو تیرے مقابلے پر، یہ سارا دن گھوڑے کی پیٹھ پر تلوار بازی کرتے ہیں، اور ساری رات جائے نماز پر کھڑے ہو کر اللہ کو یاد کرتے ہیں، اور اللہ کی بارگاہ میں سجدہ ریز ہوتے ہیں، یہ نہ تھکنے والی قوم تجھ سے شکست نہیں کھائے گی۔ حضرت خالد رضی اللہ عنہ نے جو چٹھی لکھی تھی اس میں لکھا تھا انما هي قوم يحبون الموت كما يحبون الفارس الخمر، میرے ساتھ وہ لوگ ہیں جنہیں تیرے سپاہی جتنا شراب پر ٹوٹتے ہیں اس سے زیادہ موت منظور ہے اور اس سے زیادہ موت کے عاشق ہیں، جس طرح تیری سپاہ شراب پر عاشق ہے اس سے زیادہ میرے سپاہی موت پر کیوں مرنا چاہتے ہیں؟ کیا زندگی سے اکتا چکے ہیں؟ نہیں، زندگی کا مقصد سامنے ہے، زندگی کس لیے ہے؟ وصول حق کے لیے، اور ان کے اور جمال حق کے درمیان اب زندگی حائل ہے. مسلمان مجاہدوں کا عالم یہ تھا کہ ان کے اور وصول حق کے درمیان زندگی پردہ تھی، ہر بندہ یہ چاہتا تھا کہ میرا دم نکلے کہ میں اللہ کے حضور کھڑا ہوں. موت کی آرزو زندگی سے تھک کر نہیں کر رہے تھے، گھر سے بھاگ کر نہیں کر رہے تھے، کاروبار دنیا سے گھبرا کر نہیں کر رہے تھے، بلکہ موت اس لیے چاہتے تھے کہ اس منزل پہ کھڑے تھے کہ جمال باری کے درمیان اور ان کے درمیان زندگی کا وقفہ تھا. وہ چاہتے تھے یہ زندگی بھی اسی کی راہ میں لٹ جائے اور ہم اللہ کے حضور پیش. اس لیے کہ ان کے قلوب ذاکر تھے. نبی علیہ الصلوۃ والسلام کا معمولات اور طریقہ کار کسی نے حبیب حبیب کبریا ام المومنین حضرت عائشہ رضی اللہ تعالی عنہا سے پوچھا کہ اماں فرمائیے حضور علیہ الصلوۃ والسلام کا دن کیسے بیتتا تھا، راتیں کیسے بسر ہوتی تھیں، اخلاق کریمانہ کیا تھے، آپ کس طرح سے پیش آتے تھے، کیا ہوتا تھا؟ آپ نے بڑا مختصر اور انتہائی جامع اور عین حق چھوٹا سا جواب دیا. فرمایا کان خلقہ القرآن، قرآن پڑھتے جاؤ، جو قرآن کرنے کو کہتا ہے وہ حضور کرتے تھے، جس سے روکتا ہے وہ حضور نہیں کرتے تھے. قرآن پڑھتے جاؤ تمہیں محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی طرز حیات کا پتہ چلتا تھا، اور قرآن میں سب سے زیادہ دفعہ جس کام کا حکم ہے وہ ہے اللہ کا ذکر. نماز کا حکم ہے لیکن نماز کا طریقہ متعین ہے، نماز کے اوقات معین ہیں، نماز کی تعداد متعین ہے. روزوں کا حکم ہے لیکن روزوں کا وقت متعین ہے، روزوں کی تعداد متعین ہے، طریقہ کار متعین ہے. زکوٰۃ کا حکم ہے، اس کی تعداد متعین ہے، اوقات متعین ہے. حج کا حکم ہے، اس کی شرائط متعین ہے، طریقہ کار متعین ہے، دن مخصوص ہیں. ذکر کا حکم کیسے ہے؟ الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم، کوئی قید نہیں ہے، کھڑے ہیں اللہ اللہ کرتے ہیں، بیٹھے ہیں اللہ اللہ کرتے ہیں، لیٹے ہیں اللہ اللہ کرتے ہیں، کوئی دم اللہ کے نام کے بغیر نہیں جاتا کسی حال میں. ہمارے آج کے علماء نے تعبیر کی کہ ذکر سے مراد نماز ہی ہے، روزہ ہے، عبادات ہیں. درست، ساری عبادات ذکر الہی ہیں، شریعت کے ہر حکم پہ عمل کرنے میں اللہ کی یاد موجود ہے، اور یہ عملی ذکر ہے. شریعت کے کسی حکم پہ عمل کرنا یہ بھی ذکر ہے، لیکن کیا یہی مقصود ہے؟ نہیں. زبان سے اللہ اللہ کرنا، تلاوت کرنا، تسبیحات پڑھنا زبانی ذکر ہے، لیکن کیا یہی مقصود ہے؟ نہیں، مقصود اس سے آگے ہے. اس لیے کہ جب آپ نماز پڑھتے ہیں فرمایا اذا قضیت الصلاۃ فانتشروا فی الارض وابتغوا من فضل اللہ، نماز ختم ہو گئی، جاؤ زمین پہ پھیل جاؤ، اپنا کاروبار کرو، اپنی روزی تلاش کرو. لیکن ایک بات یاد رکھو، واذکر اللہ کثیرا، ذکر کثرت سے کرتے رہو. اس کا مطلب ہے کہ نماز ادا کرنے سے ذکر کے حکم کا مقصد پورا نہیں ہوا. نماز بھی ذکر الہی ہے، لیکن نماز ختم ہو گئی دوسری کا وقت پھر آئے گا، ذکر ختم نہیں ہوا درمیان میں، ذکر کرتے رہو. اعمال میں افضل ترین عمل جہاد ہے. وہ مجاہد جن کے گھوڑوں کے سموں سے اڑنے والی چنگاریوں کی قسمیں کھائی ہیں رب نے، وہ مجاہد جن کا ایک قطرہ خون دنیا و مافیہا سے اللہ کو زیادہ عزیز ہے، وہ مجاہد جنہوں نے موت کو شکست دے دی اور مر کر حیات پا گئے، کیسی عجیب بات ہے، ان کو بھی حکم ہو رہا ہے اذا لقیتم فئة فاثبتوا، مخالف سے مقابلہ آ جائے جم جاؤ، لوہے کی دیوار بن جاؤ، سیسہ پلائی ہوئی دیوار بن جاؤ، فاثبتوا جم کر لڑو، وَاذْكُرُوا اللَّهَ كَثِيرًا، لیکن اللہ کا ذکر کثرت سے کرتے رہو. گردنیں کٹ رہی ہیں، سینے پھٹ رہے ہیں، وجود کے پرخچے اڑ رہے ہیں، تلوار بازی ہو رہی ہے، تیر کمان چلائے جا رہے ہیں، توپیں چل رہی ہیں، آسمانوں سے جہاز آگ برسا رہے ہیں، جہاد کر رہے ہو، لیکن فرمایا وَاذْكُرُوا اللَّهَ كَثِيرًا، اللہ کا ذکر کثرت سے کرتے رہو. دو نبیوں کو بھیجا جا رہا ہے فرعون کی طرف، حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام، حضرت ہارون علیہ نبینا علیہ الصلوۃ والسلام، دو بھائی، دونوں نبی، دونوں کو بھیجا جا رہا ہے فرعون کے پاس جاؤ. کیسا کریم ہے اللہ. موسیٰ علیہ السلام اس کی بارے الہا، وہ تو مجھے قتل کرنا چاہتا ہے، میری تلاش میں ہے. فرمایا انی معاکما اسمع و ارى، میں تم دونوں کے ساتھ ہوں، تم دونوں اکیلے تو نہیں ہو، تیسرا میں تمہارے ساتھ ہوں، دیکھ بھی رہا ہوں، سن بھی رہا ہوں، پھر ان کی کیا ضرورت ہے کہ تمہارا کچھ بگاڑ سکے. پھر ایک اور حکم دیا، فرمایا فقولا لہ قولا لینا، فرعون ہے، بگڑا ہوا ہے، متکبر ہے، خدائی کا دعویٰ کیے بیٹھا، آپ اس سے بات بڑے مزے اور بڑے نرم لے جیسے کیجئے گا. کل قیامت کو یہ نہ کہے کہ تیرے نبیوں نے دعوت ہی ایسی دی تھی کہ میرا مزاج گرم ہو گیا، میں بگڑ گیا. آپ بات بڑے پیار سے کیجئے گا اور اسے کہیے گا کہ اگر تو چاہے تو تجھے اس ساری کفر کی ظلمت سے نکال کر ہم واصل باللہ کر لیں. لیکن ساتھ ایک اور حکم بھی دیا، وَلَا تَنِيَا فِي ذِكْرِ، میری ذکر کی طرف، میرے ذکر کی طرف توجہ کم نہ ہونے پائے. نبی کے وجود سے ذکر بند نہیں ہوتا. نبی کا بدن کا ہر سیل ذاکر ہوتا ہے. نبی جو جوتا پہنتا ہے اس کے اجزاء ذاکر ہو جاتے ہیں، نبی جو کپڑا پہنتا ہے وہ ذاکر ہو جاتا ہے، نبی جس زمین پہ قدم رکھتا ہے وہ قیامت تک ذرات ذاکر ہو جاتے ہیں. نبی جہاں آرام فرما ہے وہ قیامت تک خاک کے اجزاء بھی ذاکر ہیں. نبی جس جانور پہ سواری کرتا ہے اس کے بدن کا ذرہ ذرہ ذاکر ہو جاتا ہے. نبی کا وجود تو دوسروں کو سونا بنانے والا ہوتا ہے، وہ کیسے ذکر سے غافل ہو؟ ذکر رکتا نہیں نبی کا. لیکن جب بات آدمی فرعون جیسے بندے سے کر رہا تو ہو سکتا ہے ذکر کی طرف توجہ کچھ کم ہو جائے اور ادھر زیادہ ہو جائے. فرمایا نہیں، بلا تنے آفی ذکری، میری ذکر کی طرف توجہ کم نہ ہونے پائے، بات فرعون سے کرو، بڑے مزے سے کرو، بڑے سلیقے سے کرو، لیکن میرے ذکر کی طرف توجہ کم نہ ہونے. بلا تنے آفی ذکری، اب زندگی کا اور ایسا کون سا شعبہ ہے جس کے لیے قرآن حکم دے؟ اور عجیب بات ہے، اب ہم اس جگہ آ گئے ہیں کہ ہمارے آج کے برائے نام عالم اور مفتی ذکر الہی اور یاد الہی کے خلاف فتوے دے. ابھی اسی برے صغیر کی تاریخ پڑھ لیجئے اور زیادہ دور مت جائیے، 50 60 साल पीछे चले जाइए, पाकिस्तान बनने से पहले का देख लीजिए, उससे 50 साल और पीछे चले जाइए तो 100 साल पहले देख लीजिए, किसी आलिम की आप सवाने उठाकर पढ़िए, उसकी सवाने में मौजूद होगा कि फलां मदरसे फलां उस्ताद और फलां अजीम आलम से फरागत की सनद पाकर फलां बुजुर्ग और फलां सूफी की खिदमत में पहुंचे, इतना अरसा क़याम फरमाया और सनद खिलाफत ली और इजाजत ली और खरका अता हुआ। यानी हर आलिम मदरसे से निकलकर किसी खानकाह का रुख करता था। ये आज कौन से उलमा हमारे पल्ले पड़ गए हैं जो जिक्र को गैर जरूरी समझते हैं। और हमसे सिर्फ एक जिक्र नहीं छूटा, जिक्र सिर्फ जिक्र नहीं है, जिक्र ही वो दवा है जो दिलों को सुकून और इत्मीनान बख्शता है। दिल का सुकून क्या है? दिल का सुकून है वसूल इलाही, जमाल इलाही, उसका यकीन कि मैं अपने अल्लाह की तरफ ही, जब मेरा हर कदम बारगाह उलूहियत की तरफ उठ रहा है और मैं अपनी मंजिल पर पहुंचूंगा इंशाअल्लाह। तो अगर जिक्र छूटा, इत्मीनान कल्ब गया, तो ये नुकसान किस चीज का हुआ? यकीन व ईमान का। यकीनों ईमान में जब दरार पड़ी तो एक एक लुक्मे के लिए हम बंदों के मोहताज हो गए, अल्लाह से एतमाद उठ गया। जिंदगी और मौत के लिए हम काफरों से डर गए कि ये काफर चाहेगा तो मैं जिंदा रहूंगा, ये नहीं चाहेगा तो मैं मर जाऊंगा। क्या ये मोमिन का ईमान है कि जी हमारे मुल्क की हुकूमत तो काफरों के हाथ में है, वो जिसे चाहेंगे हुक्मरान बना देंगे, जिसे चाहेंगे नहीं बनाएंगे दे। क्या पाकिस्तानियों के जेन में ये बात नहीं है? ये मैं अपनी तरफ से कह रहा हूं, और अगर है तो क्यों है? ये कैसे मुसलमान है? मैं तो समझता हूं कि इख्तदार देना भी उसी का काम है और इख्तदार लेना भी उसी का। तू शाहों को गदा कर दे, गदा को बादशाह कर दे, इशारा तेरा काफी है घटाने और बढ़ाने। तू शाहों को गदा कर दे, गदा को बादशाह कर दे। कौन होती है गैर मुस्लिम दुनिया किसी को इख्तदार देने और छीनने वाली? वो कुछ नहीं कर सकते, लेकिन ये उनके कुछ न करने की बात और उनकी बेबसी की बात हमारी समझ में तो आए। जब हमने कुफर के दामन में पनाह तलाश की तो वहां से हमें क्या मिला? हमारे लाशें खाक और खून में लुथड़ गए, हमारी आबरूएं लुट गईं, हमारी इस्मतें तबाह हो गईं, हमारे घर नहीं हमारे ममालिक तबाह हो गए। और हम हैं कि फिर उसी उम्मीद पर जिए जा रहे हैं कि नहीं फिर भी अच्छा करें, फिर भी कुछ करें, कुछ हमें देंगे। ये किस बात से है, क्यों है? एक जिक्र के छूटने से जिंदगी के सारे मजे छूट गए, इज्जत व आबरू का दामन छूट गया, तहफ्फुज़ व हिफाजत का दामन छूट गया, नमाजें रह गईं, रुकू सजूद रह गए, लेकिन उनमें वो दर्द न रहा। रस्म अजा बाकी है, रूह बिलाली न रही। रस्म अजा बाकी है, रूह बिलाली न रही। एक जिक्र के छूटने से हमसे क्या क्या छूटा, कभी इसकी फहरिस्त बनाकर देखिएगा। मैं तो एक छोटी सी बात कहता हूं कि एक जिक्र छूटने से हमसे सब कुछ छूट गया। हम रुसवा हो गए, हम कमजोर हो गए मादी ताकत के बावजूद। दुनिया में आज मादी ताकत आज भी मुसलमान है। दुनिया की आबादी कमोबेश 600 करोड़ है, जिसमें 2 खरब के लगभग मुसलमान है। यानी दुनिया में हर तीसरा बंदा मुसलमान है। दुनिया की कोई और कौम है जिसकी इतनी तादाद हो 2 खरब? चार खरब में दुनिया की 122 मशहूर अकवाम शामिल है, चार खरब में दुनिया की 122 मारूफ अकवाम शामिल हैं और 2 खरब सिर्फ मुसलमान हैं। अफरादी कुवत मुसलमानों के पास। जमीन का नक्शा फैलाकर देखिए, दुनिया की बेहतरीन बंदरगाहें मुसलमानों के पास, दुनिया के जरखेज मैदान मुसलमानों के पास, दुनिया के बेहतरीन दरिया मुसलमानों के पास, दुनिया के बेहतरीन फलदार इलाके मुसलमानों के पास, दुनिया के बेहतरीन जानवर मुसलमानों के पास, और दुनिया के बेहतरीन जेर जमीन खजाने हीरे और जवाहरात से लेकर तेल तक 80% वसायल जिंदगी जो है वो मुसलमानों के पास। तो फिर उन्हें तो रूह जमीन पर हाकिम होना चाहिए था, लेकिन हुकूमत के लिए मादी चीजें ही काम नहीं देती, हुकूमत के लिए असल असास ताईदे बारी है, वरना आदमी मुजरम बन जाता है और किसी हुकूमत के तहत नहीं होता, जेल में होता है। आज हम में से कौन है जो जेल में नहीं है? मुसलमान ममालिक में से कोई एक फर्द दिखाइए जो जेल में नहीं है। जेल में क्या होता है? आप अपनी मर्जी से बात नहीं कर सकते, अपनी मर्जी से कहीं आ जा नहीं सकते, अपनी मर्जी से कुछ खा पी नहीं, से जो मिल गया खा लिया, जहां उन्होंने कहा वहां रहे। और जेल क्या होती है? मुझे गालिबन अगर 2 साल नहीं हुए तो 1.5 साल तो हो गया होगा कि मैं इस मरकज से और इस इदारे से बाहर नहीं गया। इसके बावजूद भी मेरे पास चिट्ठी है कि आपको अब 2 महीने सरहद जाने पर पाबंदी है। और जेल क्या होती है? जिसको चाहे जहां जाने दे, जाने दे, न चाहे वहां आप नहीं जा सकते। आपको 28 भाव खाना है, सुबह उठते हैं बिजली का भाव और होता है, कल उठते हैं किताबें निसाब की और होती है, अगली सुबह होती है स्कूल की फीस और होती है, अगली सुबह होती है तो कोई और चीज। किस चीज में आपकी पसंद को दखल है? कौन पूछता है किसी से कि तुम्हें क्या चाहिए? और जेल किस बला का नाम है? और ये सिर्फ पाकिस्तान की बात मैं नहीं कर रहा हूं, पूरी मुस्लिम दुनिया का यही आलम है। कोई आजादी का सांस अगर ले रहा है आम आदमी तो वो काफरों के किसी मुल्क में होगा। तो हम सारे जेल में क्यों हैं? 2 खरब कैदी। अगर कैदी न होते तो कश्मीर पे जो जुल्म हो रहा है उस पर चीखते, कैदी ना होते तो जो अलजदार पे बीती उस पर चीखते, कैदी ना होते तो जो बोसीना पे क्यामत गुजरी उस पर चीखते, जो शीशान में हुआ उस पर चीखते, जो अफगानिस्तान पे क्यामत टूटी उस पर वावेला करते, और जो कुछ इराक में हुआ उस पर हम तो आंसू भी नहीं बहा सकते कि कहीं कोई कोड़ा ना मार दे, कोई थप्पड़ ना मार दे, कोई अफसर नाराज ना हो जाए। हम तो रो भी नहीं सकते, हम तो ऐसे कैदी हैं कि सिसकी भी नहीं भर सकते। और क्या चाहते हो? और कैदी किसको कहते हैं? और इसकी एक वजह है हमसे अल्लाह का जिक्र छूटा, अल्लाह पर एतमाद में कमी आई, ईमान में कमी आई, और हमें जो अल्लाह से लेना था वो हम काफरों से लेने के लिए निकल खड़े हुए। जो अल्लाह से लेना था वो हम चोरी डाके से लेने के लिए निकल खड़े हुए। अल्लाह से रिज्क लेने की बजाय, जायज वसाइल इख्तियार करने की बजाय चोरी की, रिश्वत ली, डाके मारे। क्यों? मुसलमान तो बड़ी ऊंची बात है, हम तो इंसान भी नहीं रहे, हमसे तो कोई महफूज नहीं है। हम इस दर्जे पर पहुंच गए हैं कि अगर बाहर बंदूक बरदार न खड़े किए जाए तो मस्जिद में आराम से नमाज नहीं पढ़ी जा सकती। इससे ज्यादा भी कोई जिल्लत का और तसव्वुर है? रियासत भी इस्लामी हो, मुल्क भी इस्लामी हो, मुसलमानों की अक्सरियत हो, हुक्मरान भी मुसलमान, रियत भी मुसलमान, और मस्जिद भी इबादत गाहें भी महफूज नहीं, और इससे आगे क्या जिल्लत है? मैं नहीं समझता कि हमारे दानिशवरों की राय क्या है। मेरी जाती राय यह है कि हमारा मिसिंग लिंक जिक्र इलाही है, जब से हमने छोड़ दिया हम जवाल का शिकार हो गए। मौलाना अहमद अली लाहौरी रहमतुल्लाह ताला अलैह अपने जमाने में कुतुब इरशाद थे और बहुत बड़े वलीउल्लाह थे। खुद्दामुद्दीन उनका रिसाला आया करता था, उसमें उनकी तकारीर होती थी। मैंने खुद्दामुद्दीन में उनके अल्फाज पढ़े, वो फरमाते थे लाहौरियो जिन अल्लाह के बंदों को तुम हकीर समझते हो, जिन्हें तुम मिलना गवारा नहीं करते, ये वो लोग हैं जो शबो रोज अल्लाह अल्लाह करते हैं तो तुम्हारा जहान आबाद है। उनके तो फैल तुम जिंदगी जी रहे हो, उनके तो फैल तुम्हारे महल खड़े हैं, उनके तो फैल तुम्हारे बाजार आबाद हैं, अगर ये अल्लाह अल्लाह वाले उठ जाए तो तुम तबाह हो जाओ। ये अलग बात है, ऐसे खुश नसीब जरूर रहेंगे, इसलिए कि जिस दिन कोई अल्लाह अल्लाह करने वाला न रहा वो दिन दुनिया की जिंदगी का आखिरी दिन होगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से अर्ज की गई, या रसूलल्लाह कयामत कब कायम होगी? आपने फरमाया हत्ता ला युकाला अल्लाह अल्लाह, जब कोई अल्लाह अल्लाह करने वाला नहीं रहेगा कयामत कायम हो जाएगी। ये जिक्र इलाही रूह कायनात है। मोतरजीन को ये जानना चाहिए कि वो भी इसलिए दुनिया में जिंदा हैं कि जिन पर एतराज करते हैं वो अल्लाह अल्लाह किए जा रहे हैं, और जिस दिन कोई भी अल्लाह अल्लाह करने वाला न रहा उस दिन इस दुनिया का बोरिया बिस्तर लपेट दिया जाएगा। लिहाजा जिक्र के लिए दलाइल ढूंढने की बजाय जिक्र करके देखो। बखुदा लज्जत ईमै नशनासी तान चशे, इस नशे की लज्जत जब तक चखोगे नहीं तब तक नहीं पा सकते। मोहब्बत को समझना है तो ना से खुद मोहब्बत कर, मोहब्बत को समझना है तो ना से खुद मोहब्बत कर, किनारे से कभी अंदाजे तूफान नहीं होता। जिसे जिक्र की लज्जत को जानना है वो जिक्र करके देखे, किनारे पर खड़े होकर तशरीहात पूछकर इसकी लज्जत से आशनाई नहीं मिलती। वाखिरु दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।